यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राज्यका सबै तह र निकायलाई छुवाछुत तथा जातीय विभेद अन्त्यका लागि प्रभावकारी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। 16 योजनाको लक्ष्य पूरा गर्ने गरी बजेट आएको सत्तापक्षीय सांसदहरूको भनाई। राष्ट्रिय महत्वका विषय नै बजेटले समेट्न नसकेको प्रतिपक्षको आरोप। 1,04,00,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र क्लाउडिया सेङमाङ मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरल चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो एनटीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको संवैधानिक र कानूनी अधिकार संरक्षण र सम्वर्धनका लागि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज काठमाण्डुमा आयोजित छुवाछुत मुक्त राष्ट्र घोषणा, अवसर कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनु। प्रधानमन्त्री प्रचण्डले अमानवीय उत्पीड़न र ज्यादतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले छुवाछुत तथा जातीय विभेद जन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न विशेष अपील गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले छुवाछुत मुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवारी निभाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल जारी रह्यो। बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सांसद धनराज गुरूङले करको भार नथपी करको दायरा बढ़ाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो। वहाँले गैर कानूनी कारोबारहरूलाई बन्द गर्न सकियो भने सोचे भन्दा धेरै राजस्व बढ़ाउन सकिने, गाँजा खेतीलाई औषधिजन्य वस्तुका रूपमा विकास र जड़ीबुटी उत्पादनमा जोड़ दिएर अर्थोपार्जन गर्न सकिने बताउनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट कार्यान्वयनमा जान सक्छ कि सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने देखाउने भन्दै बजेटले राखेका लक्ष्य र उद्देश्य पूरा हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले ठूला र महत्वपूर्ण आयोजनाहरू पूरा गर्नेतर्फ बजेटले जोड़ दिनुपर्ने, कृषि, महिला बालबालिका लगायतका क्षेत्रको बजेट घटाउन नहुनेमा समेत सुझाव दिनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकांक्षा र चाहना पूरा गर्ने गरी आएको बजेट यथार्थपरक सन्तुलित र व्यावहारिक भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भए पनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाही ले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। बजेटमाथिको छलफलमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समाजवाद उन्मुख रहेको भन्दै त्यसको कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै कृषि, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन र रोजगारीलाई विशेष प्राथमिकतामा राखेको तथा 16 योजनाका लक्ष्य पूरा गर्ने गरी बजेट आएको बताउनुभयो। सत्तापक्षीय दलका सांसदहरूले आन्तरिक उत्पादन तथा उत्पादकत्व बढ़ाएर आन्तरिक राजस्वको अवस्था सुदृढ़ बनाउने गरी आएको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले भन्सार तथा आयातमा आधारित राजस्व वृद्धिको प्रवृत्तिलाई चिर्ने प्रयास बजेटले गरेको पनि बताउनुभयो। प्रतिपक्षी दलको केही सांसदहरूले भने बजेट अन्यलता सिर्जना गर्ने खालको रहेको, कुनै मन्त्रालयमा धेरै र कतै अत्यन्त कम बजेट विनियोजन भएको, महत्वपूर्ण र राष्ट्रिय महत्वका विषय नै बजेटमा नसमेटिएको बताउनुभयो। छलफलमा सांसदहरूले बजेटको सिद्धान्त तथा प्राथमिकता, वार्षिक नीति तथा कार्यक्रम र बजेट बीच केही तादम्यता मिलाउनु पर्ने, कृषि दशक भनिएकाले कृषिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2080-81 को बजेटमाथिको सामान्य छलफल आज पनि जारी रह्यो। बैठकको आरम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन 2079-80 सभा समक्ष पेश गर्नुभयो। बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद माया प्रसाद शर्मा, कमला पन्त, शारदा देवी भट्ट, जयन्ती देवी राई, पूजा चौधरी, तुलप्रसाद विश्वकर्मा, अन्जान साक्य, नरबहादुर विष्ट, पदम बहादुर परियार, सोनाम ग्याजेन शेर्पा, गोमादेवी तिमल सेना लगायतले बजेटका उद्देश्य स्पष्ट भएकाले यसमा दुविधा नभएको र यो कार्यान्वयन योग्य भएको बताउनुभयो। छलफलमा सांसदहरूले आर्थिक सुधारको वर्ष घोषणा गर्ने कार्यक्रम सकारात्मक भए पनि राजस्व चुहावटो रोक्न रणनीति नल्याएको, कृषिलाई प्राथमिकता दिए पनि बजेट अघिल्लो वर्षभन्दा कम भएको र संवैधानिक आयोगहरूलाई बजेट कम भएको बताउनुभयो। सांसदहरूले बजेटमा प्रधानमन्त्रीको छोरी लगायतका कार्यक्रम नयाँ कार्यक्रम भएकाले आम नागरिकमा आशा पलाएको बताउनुभयो। छलफलमा सांसदहरूले देशको अर्थतन्त्र जटिल अवस्थामा रहेका बेला सरकारले ल्याएको बजेट सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2081-82 बजेटमाथिको सामान्य छलफल आज जारी रहेको हो। संखुवा सभामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ भोलि मंगलबार छिचोलिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताउनुभयो। आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतजल कम्पनी एसजेबीएनले जनाएको छ। उक्त आयोजनाको 70% काम सकिएको छ। प्रधानमन्त्री प्रचण्डले अरूण तेस्रोको ड्याम साइड र पावर हाउसको अनुगमन समेत गर्ने कार्यक्रम तय गरिएको छ। आयोजनाको मुख्य सुरुङ मकालु पाँच फ्याक्सिन्दाको अमराङदेखि चिचिला गाउँपालिका 3 दिदिङ पखुवा पावर हाउससम्म 11.837 किलोमिटर रहेको छ। आयोजनामा कुनै अवरोध नभएमा 1 वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। करिब 1 खर्ब 4 अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई 21% निशुल्क विद्युत प्राप्त हुने र विभिन्न शीर्षकमा 3 खर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक लाभ मिल्ने जनाइएको छ। निर्माण सम्पन्न भएको 25 वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान ऐन कानूनका कारण विपद व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले नियम कानून कार्यविधि काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्याजन गरेका छैनन् भनेर विपद व्यवस्थापनका काम रोक्न नहुनेमा जोड़ दिनुभयो। मन्त्री लामिछानेले कानून कार्यविधिले काम गर्न व्यवधान भएको भए त्यसको जानकारी दिन अनुरोध गर्दै कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्रीले यो वर्षको मनसून अगावै विपद व्यवस्थापन सम्बन्धी जटिल नीति नियम कार्यविधि सच्याउन निर्देशन दिनुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विपदमा आफ्नो मन्त्रालयबाट हुनुपर्ने काममा कुनै हुन नदिने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथाशक्य चाँडो बैठक गरेर स्वास्थ्य सम्बन्धी पूर्व तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्री अध्यक्ष रहेको उक्त बैठकले संशोधन सहित मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना 2081 स्वीकृत गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गोदावरीको ढुङ्गा गिट्टी बिक्री वितरण गर्दा सरकारी दर रेट भन्दा कम गरी सरकारलाई हानि नोक्सानी पुर्याएको आरोपमा नगर प्रमुख महर्जन सहित 14 जना विरूद्ध 1.4 करोड़ 87 लाख रूपियाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। नगर प्रमुख सहित तत्कालीन नगर उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, लेखा शाखा प्रमुख एमलाल बेलबासे, सप्तपथ निर्माण कम्पनी प्राली र संचालक मदन केसी, निराकार ढुंगा रोडा उद्योग सहित संचालक मधुसूदन डोटेल, मच्छिन्द्रनाथ मल्टीप्रपोज प्राली र संचालक केदारनाथ तिमलसेना, सजिलो रोडा ढुंगा उद्योग प्राली र संचालक शशिराज शाही, वीरेन्द्र महर्जन उद्धव ढुंगा उद्योग प्राली र संचालक वीरेन्द्र महर्जन विरूद्ध पाँच फरक शीर्षकमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिनुभयो। गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला शुरू भएको छ। कास्कीको पोखरा स्थित पोखरा इभेन्ट सेन्टरमा शुरू भएको मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा होटेल संघ नेपाल हानको संयोजन र सह आयोजक लगायतका सरकारवाला संस्थाहरू रहेका छन्। मेलामा विभिन्न 39 स्टल राखिएका छन्। भोलिसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ। दुई दिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासन कानूनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारीमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद भएको छ। रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालय अन्तर्गतका निकायले सञ्चालन गरेका विकास निर्माणका परियोजनामा लक्ष्य अनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयमा आज आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रेतीले काठमाडौँ तराई मधेस द्रुत मार्गको निर्माण निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिनुभयो। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको द्रुत मार्गको निर्माणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोका रूपमा हेरिएको उल्लेख गर्दै मन्त्री उप्रेतीले जनतालाई आशावादी बनाउन यस्ता परियोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनु भएको छ। गणतन्त्र दिवस 2081 अवसरमा राष्ट्रिय समाचार समिति राष्ट्रसद्वारा आयोजित तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्व राष्ट्रपति डाक्टर यादवले संसारमा भएका शासन प्रणाली मध्ये संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो। गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङ मार्ग लगायतका विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्नुहुँदै उहाँले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताउनुभयो। रेडियो नेपाल र बेलायती प्रसारण संस्था बीबीसी बीच रेडियो नेपाल एफएम काठमाडौँबाट बीबीसीको कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता भएको छ। रेडियो नेपालमा आज भएको सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र बीबीसीका व्यापार विकास निर्देशक सिमोन केन्डाले हस्ताक्षर गर्नुभयो। सम्झौता बमोजिम बीबीसीले रेडियो नेपाललाई एक वर्षका लागि 43,120 बेलायती पाउण्ड उपलब्ध गराउनेछ। रेडियो नेपालको एफएम काठमाडौँको 103 मेगाहर्जबाट सन् 2015 बीबीसी रेडियो कार्यक्रम प्रसारण हुँदै आएको छ। गुल्मीमा आज जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका 5 भारसेका 32 वर्षीय कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार जीप अनियन्त्रित भई सड़कदेखि 400 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये 4 अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो। उहाँका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ। कञ्चनपुरको दोधारा चाँदनीमा भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने सहमति भएको एक वर्ष भइसक्दा पनि नेपालतर्फ भौतिक पूर्वाधारका कुनै काम अघि बढ़ेका छैनन्। सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको कामले गति नलिँदा फेरि पनि चर्चामै सीमित रहने आशंका गर्न थालिएको छ। यद्यपि सरकारले भने निर्माणको कामलाई गति दिने जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
गत वर्ष जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदी बीच कञ्चनपुरको दोधारा चाँदनीमा भारतले सुक्खा बन्दरगाह निर्माण गरिदिने सहमति भएको थियो। त्यसका लागि नेपाल सरकारले दोधारा चाँदनी नगरपालिकाको 1, 2 र 3 नम्बर ओडाको झण्डै 280 बिघा सामुदायिक वन खाली गराउनु पर्नेछ। भारतले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार निर्माण गरिरहे पनि नेपालतर्फ भने अझै प्रक्रियागत अल्झन कायम छन्, जसले गर्दा निराशा र आशंका उत्पन्न हुन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बू सुनाउनुहुन्छ।
यो त समग्रमा देशको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा चाहिँ योजना हो। यहाँसम्म यति लापरवाही भइरहेको छ भनेपछि समयमा बन्छ, यहाँबाट रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन् भन्ने कुरामा यहाँको जनताले कसरी आशावादी हुन सक्ने, सरकारले बुझ्न पर्ने भन्ने लाग्छ।
तर पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश लेखक भने नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको र अब भारतीय पक्षले टेन्डर खोलेर काम अगाडि बढाउन मात्रै बाँकी रहेको बताउनुहुन्छ।
नेपालको तर्फबाट कुनै काम रोकिएको छैन सुक्खा बन्दरगाहको, अब भारतले टेन्डर गरेर त्यो कुरालाई अगाडि बढाउने।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2081-82 बजेट वक्तव्यमा पनि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिने उल्लेख छ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिनेछ।
दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह समयमै बन्यो भने यसले देशकै समृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक ऋतुराज भट्ट,
सुक्खा बन्दरगाहले यो हाम्रो त्रिदेशीय नाकाको रूपमा भारत र चीन समेतलाई जोड्न सक्ने र सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाका बन्ने, यहाँका चाहिँ स्थानीय उत्पादनहरूले पनि बजार पाउने, आयात निर्यात व्यापारमा पनि वृद्धि हुने र दोधारा चाँदनीको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिने मैले देखेको छु।
पहिलो चरणमा करिब 7 अर्ब र दोस्रो चरणमा 8 अर्ब गरी कुल 15 अर्ब लागतमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको निर्माण हुने भनिएको छ। नेपाल र भारत जोड्ने यस क्षेत्रमा सुक्खा बन्दरगाह र चीनसँग जोड्न लागि महाकाली करिडोरको कार्यले गति लिन सकेमा यस क्षेत्रमा त्रिदेशीय नाका विस्तार गर्न सकिनेमा दुई मत छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। मेक्सिको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया सेनवाम निर्वाचित हुनुभएको छ। मेक्सिको सिटी निवासी 61 वर्षीय पूर्व मेयर तथा वैज्ञानिक सेनवामले 58-60% मत प्राप्त गर्नुभएको नेशनल इलेक्टोरल इन्स्टिच्यूटले जनाएको छ। विशेष गरी 2 दर्जन भन्दा बढ़ी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले पहिलो महिला नेतृत्व पाएको छ। सेनवामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्दी जोचिटल गाल्भेज भन्दा 30% बढ़ी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्बारेज मेनेज भन्दा 50% बढ़ी हो। निर्वाचनमा अति हिंसात्मक लागू औषध गिरोहले आतंकित पारेका क्षेत्रहरूमा छिटफुट हिंसाका बावजूद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको भरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड़ लागेको थियो। उहाँले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ऐतिहासिक दिनका रूपमा घोषणा गर्नुभएको थियो। मतदानपछि सेनवामले आफूलाई आफैले दिएको मत आफ्नो जितका लागि नभई 93 वर्षीय अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताउनु भएको थियो। भारतमा अत्यधिक गर्मीका कारण 77 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। गत 10 दिनदेखिको भीषण गर्मीका कारण ती मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा धेरैजसो निर्वाचनमा खटिएका प्रहरी, सुरक्षाकर्मी र सरसफाईकर्मी रहेका छन्। उत्तर प्रदेशमा करिब 33 जना र ओडिसामा 20 जनाको मृत्यु भएको र बाँकीको अन्य क्षेत्रमा गर्मीका कारण मृत्यु भएको बीबीसीमा जनाइएको छ। भारतमा हरेक 5 वर्षमा अप्रेल र मे महिनामा आम निर्वाचन हुने गर्दछ। यसपालि भने गर्मीले रेकर्ड तोडेको छ। राजधानी दिल्लीमा तापक्रम 50 डिग्री नागेपछि धेरै सर्वसाधारणहरू गर्मीका कारण बिरामी परेर अस्पताल भर्ना भएका छन्।
लामो समयदेखि विवादको विषय रहेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी महसुल विवाद समाधान गर्न सरकारले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयले महसुल उठाउन प्राधिकरणलाई आइतबार निर्देशन दिएको हो। मन्त्री परिषदले 2072 सालदेखि 2075 वैशाखसम्मको महसुल उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। सो सम्बन्धी ब्यौराको पत्र ऊर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणमा पठाइएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीन राज सिंहले आवश्यक निर्णयका लागि पत्राचार भएको जानकारी जानकारी दिनुभयो। महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन 2081 पनि विद्युतको बक्यौता असुल गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारको पछिल्लो निर्णय पछि करिब 7 अर्ब बराबरको बक्यौता उठाउनका लागि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ। राष्ट्रिय सभाका सांसदहरूले आर्थिक वर्ष 2081-82 को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको छ। आर्थिक वर्ष 81-82 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सोमबार भएको छलफलमा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधान खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो। सांसद माया प्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट नयाँ ढंगले यथार्थपरक रूपमा आएको भन्दै बजेटको कार्यान्वयनमा जोड दिनुभयो। सांसद शारदा देवी भट्टले सरकारद्वारा प्रस्तुत बजेट केही हदसम्म सन्तुलित र चलायमान भएर आएको टिप्पणी गर्नुभयो। त्यसै गरी सांसद जयन्ती देवी राईले आगामी वर्षको बजेट सैद्धान्तिक रूपमा अत्यन्त सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै सरकारले कार्यान्वयनको क्रममा ध्यान दिनुपर्ने बताउनुभयो। अध्यागमन विभागले विभाग र अन्तर्गतका कर्मचारीहरूको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरेको छ। यही जेठ 16 गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएसँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो। अध्यागमनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकोले सरकार भएकासँग समन्वय गरी पोसाकको व्यवस्था गरिएको विभागले उल्लेख गरेको छ। विमानस्थलमा हुने कमी कमजोरी तथा भ्रष्टाचारको भागीदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका लागि पोसाकको व्यवस्था गरिएको विभागले उल्लेख गरेको छ। बिचौलियासँगको सेटिङ भत्काई, घुसखोरी रोक्न, विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई शास्ति दिएको भेटिए तत्काल हटाई कार्यवाही शुरू गरिएको गृह सचिव एक नारायण अर्यालले बताउनुभयो। जुम्लाको कनका सुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ। आर्थिक वर्ष 2081-82 को बजेटबाट कनका सुन्दरी 7 का 18 किसानलाई भेडा वितरण गरिएको कनका सुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 7 लाख लाभग्राहीबाट 4,20,000 र कनका सुन्दरी गाउँपालिकाको 2,80,000 रूपियाँ बराबरका भेडा किनेर किसानहरूलाई वितरण गरिएको हो। जुम्लामा हाल 84,388 भेडा पालन गरिएको छ। जिल्लामा 69,000 हेक्टर चरण क्षेत्र रहेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
सातौं ससुनको साप महिला च्याम्पियनशीप नेपालमा हुने पक्का भएको छ। दक्षिण एसियाली फुटबल फेडरेशन सापले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो। सोमबार बसेको साप प्रतियोगिता समितिको बैठकले साप महिला च्याम्पियनशीप 2024 आयोजक नेपाललाई स्वीकृति गरेको हो। प्रतियोगिता अक्टोबर 17 देखि 30 सम्म काठमाडौँको दशरथ रंगशालामा हुने तय भएको छ। प्रतियोगितामा सापका 7 सदस्य संघको सहभागिता रहने सापले जनाएको छ। 2022 भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो। सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरूद्ध पराजित भएको थियो। सो खेल बंगलादेशले 3-1 जितेको थियो। भारतले अहिलेसम्म पहिलो 5 संस्करण जितेको छ भने नेपाललाई 4 पटक र बंगलादेशलाई 1 पटक फाइनलमा हराएको छ। नेपाल बगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको छ। ढाकामा सोमबार सम्पन्न फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग 45-31 पराजित भयो। नेपालले पहिलो पटक फाइनल खेलेको हो। समुचारमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया र इण्डोनेसिया विरूद्ध जित निकालेको नेपाल बंगलादेशसँग भने पराजित भएको थियो। प्रधानमन्त्री कप एनबीए महिला तथा पुरुष भलिबल लीगको पुरुषतर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब नेपाल एपीएफ क्लब विरूद्ध 3-0 सोझो सेटमा जित निकालेको छ। लगातार तेस्रो जितसँगै आर्मीले 3 खेलमा 9 अङ्क जोडेको छ। तीनै खेलमा पराजित एपीएफको अङ्क 1 अङ्क छ। सोमबार नै सम्पन्न पुरुषतर्फका खेलमा हेल्प नेपाल स्पोर्ट क्लबले सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली नेपाल पुलिस क्लबले बुढानील कण्ठ भलिबल क्लबलाई समान 3-0 सोझो सेटमा पराजित गरे। नामी बियाले आईसीसी T20 विश्वकपमा विजयी शुरूआत गरेको छ। बाबाडोस स्थित केनिङ ओभलमा सोमबार नामी बियाले ओमनलाई सुपर ओभरमा पराजित गर्यो। जीसँगै नामी बियाले 2 अङ्क जोडेको छ। ओमनले प्रस्तुत गरेको 110 रनको लक्ष्य नामी बियाले 20 ओभरमा 6 विकेट गुमाउँदै 109 रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरमा लिएको हो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.7 न्यूनतम 19.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 32.2 न्यूनतम 19, पोखराको अधिकतम 31.6 न्यूनतम 21 डिग्री सेल्सियस वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 36.2 न्यूनतम 23.4 र दिपायलको अधिकतम तापक्रम 36 न्यूनतम 19.1 डिग्री सेल्सियस वर्षा 12.7 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राज्यका सबै तह र निकायलाई छुवाछुत तथा जातीय विभेद अन्त्यका लागि प्रभावकारी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। 16 योजनाको लक्ष्य पूरा गर्ने गरी बजेट आएको सत्तापक्षीय सांसदहरूको भनाई। राष्ट्रिय महत्वका विषय नै बजेटले समेट्न नसकेको प्रतिपक्षको आरोप। 1.4 अर्ब रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सहित 14 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। र क्लाउडिया सेनवाङ मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिमा निर्वाचित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।